नमस्कार, कार्यक्रम बदलिँदै नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि प्रसारण हुने कार्यक्रम बदलिँदै नेपालमा हामी फरक फरक विषयमा कुराकानी गर्छौं। आजको कार्यक्रममा हामी संघीय निजामती सेवा ऐनका विषयमा छलफल गर्दैछौ। यो कार्यक्रम तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि संसारभर सुन्दै हुनुहुन्छ। सरकारले संघीय निजामती कर्मचारीको गठन, सञ्चालन र सेवाका विषयमा कानून निर्माण गरिरहेको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका स्वार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ। सेवाग्राहीलाई सेवा दिन छाडेर सामूहिक आन्दोलन गर्ने कर्मचारीले राजीनामा दिए स्वीकृत गर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ। आफ्नै काम र सेवाका शर्त सम्बन्धमा बनेको संघीय निजामती सेवा ऐनमा आफूहरूसँग छलफल नगरेको भन्दै विभिन्न कर्मचारी संगठनका नेताहरूले आपत्ति जनाएका छन्। संविधानमै संगठित हुन पाउने अधिकार भएको भन्दै ट्रेड युनियनका नेताहरूले आफूहरूलाई व्यवस्था गरेर ल्याइएको विधेयक मान्ने नहुने र छलफल नगरे आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्। तर सांसदहरूले भने विधेयक छलफलमै रहेको र सबैका सुझाव समेटेर मात्रै पारित हुने बताएका छन्। आजको कार्यक्रममा हामी संघीय निजामती सेवा ऐन, यसभित्र रहेका व्यवस्था र यसका सकारात्मक तथा नकारात्मक विषयमा ट्रेड युनियनका नेता र पूर्व मन्त्री तथा सांसद रेखा शर्मासँग छलफल गर्दैछौ। शुरूमा ट्रेड युनियनका नेताहरूसँगको कुराकानी। कुराकानीका लागि अहिले मसँग हुनुहुन्छ नेकपा निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी संघका अध्यक्ष गोपाल प्रसाद पोखरेल र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूर्ण प्रसाद ढकाल। यहाँहरू तीनैजनालाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
पहिला हरिजीबाट जान्छु म। यो ऐन आइरहँदा जो निजामती कर्मचारी ऐन संसदमा छलफलकै क्रममा छ, यो ऐन ल्याउँदा तपाईँहरूको धारणा किन आउन नसक्यो?
होइन, यसो पहिलो पक्ष त हामी के चाहन्छौ भने सरकार, यो भन्दा अगाडिको सरकारहरूले हामीसँग छलफल बहस गरेर ऐन कानूनहरू चाहिँ निर्माण गरेको स्थिति थियो। फेरि भलै अहिले फेरि अहिलेको सरकारले केही पनि गरेका छैन भनेर हामी त भन्न सक्दैनौ। तथापि जुन ढंगबाट चाहिँ छलफल बहस गरिन पर्थ्यो त्यो तरिकाबाट छलफल बहस गरिएको स्थिति चाहिँ छैन।
तपाईँले जुन ढंग भन्नुभयो यस बीचमा प्रधानमन्त्रीसँग पनि छलफल भएको
के हो भने, तपाईँहरूको सुझाव दिनुहोस्। सामान्य प्रशासन मन्त्रालय हाम्रो सरकार राख्ने मन्त्रालय हो। त्यो सरकार राख्ने मन्त्रालय हुनुको नाताले सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्रीज्यूले ल तपाईँहरूको सुझाव दिनुहोस् न, केही सुझावहरू चाहिँ दिनुहोस्, म चाहिँ इन्डोर्स गर्छु भनेर चाहिँ बारम्बार भन्नुहुन्छ। तर अहिले हामी चाहिँ के देखिराखेका छौँ भने राज्य व्यवस्था समितिमा जति बेला सामान्य प्रशासन मन्त्रालयलाई चाहिँ संकट पर्छ त्यति बेला ट्रेड युनियनहरूप्रति अलि नजिक भएको स्थिति हामी बुझ्छौँ। सामान्य प्रशासन मन्त्रालयले सजिलो हुन्छ, ऊ चाहिँ आफ्नो ढङ्गबाट अगाडि बढेको स्थिति हामीले बुझेको छौँ। त्यसैले म जोड्न खोजेको कुरो कहाँ हो भने सामान्य प्रशासन मन्त्रालयले हामीसँग छलफल गरेर अगाडि बढाउने जुन चाहिँ तौर तरिका हो त्यहाँ गलत भएको छ। आधिकारिक ट्रेड युनियन, यहाँ आधिकारिक ट्रेड युनियनको आदरणीय अध्यक्षज्यू पनि हुनुहुन्छ, हामी सबैको नेता पनि हुनुहुन्छ, उहाँहरूले दिएका सुझावहरू उहाँहरूलाई पनि औपचारिक ढंगले, आधिकारिक ट्रेड युनियन भनेको त सरकारले निर्वाचन गरेर 10 करोड़ भन्दा बढी निर्वाचन राज्यको पैसा खर्च गरेर निर्माण गरिएको युनियन हो। त्यो संगठन समेतलाई अनरसिम नगरिकन ल्याउने गरिएको छ। उहाँहरूलाई पनि फर्मल्ली चिठी लेखिँदैन, ऐनहरू बन्दै गर्दाको स्थितिमा कहाँ के बन्दैछ भनेर यसै गरी तपाईँहरू जस्तो पत्रकार, आदरणीय पत्रकार मित्रहरूले बाहिर ल्याइदिनुहुन्छ कहाँ कहाँ देखेर। एकचोटि त के भयो भने प्रशासनमा हामीले चाहिँ ऐनै चाहिँ हेर्यौँ, हामीलाई जबकि त्यो ऐन हाम्रा लागि बन्दैछ भने हामीलाई दिँदा के फरक पर्छ त? ल तपाईँहरूको सुझाव के हो, कहाँ कहाँ कहाँनिर चाहिँ तपाईँको यी सुझावहरू चाहिँ तपाईँहरूले दिनुहुन्छ, दिनुहोस्, अन्तिम निर्णय गर्ने अधिकार त उहाँहरूले छँदै थियो
भनेको थाहै नदिकन अहिले छलफल चलाइयो र संसदमा सिधै लग्यो यसमा आपत्ति हो
हामीलाई थाहा छैन यो ऐन जुन चाहिँ राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको विषय बनेको छ त्यो छलफलको विषय त्यही चर्काचर्की हुँदाखेरि बाहिर आउँछ बाहिर आइसकेपछि हामीले थाहा पाउने हो र हाम्रो सरोकार भन्दा चाहिँ तपाईँ हाम्रो चाहिँ कर्मचारीका सेवा सुविधा शर्तहरूभन्दा बाहिरबाट आइएका जुन खाले चाहिँ कानूनहरू छन् त्यसको विरूद्धमा हामी त डरो ढंगले डिफेन्स गर्छौँ
गोपालजी यो समस्या जुन उत्पन्न भयो समस्याको एक किसिमको अहिलेको यो चर्काचरी बहससम्म ल्याउन आइपुग्यो कंग्रेस त्यसै पनि विपक्षीमा तपाईँ त्यसैको एउटा संगठन यसले सरकार विधेयकहरूमा सामान्य ऐन ल्याउँदा पनि सोध्न आवश्यक किन ठान्दैन
धन्यवाद अब यही तपाईँले भनेकै कुरा पनि हामीले बुझ्न पनि सकेका छैनौँ वास्तवमा होइन अब अघि तपाईँले चाहिँ नेपाली काङ्ग्रेसले चाहिँ विरोधै गर्छ भन्ने पनि होइन उसले पनि इस्युहरूमा अहिले मलाई लाग्छ हाम्रै इस्युहरूलाई चाहिँ नेपाली काङ्ग्रेसले राज्य व्यवस्था समितिमा राखेको अवस्था छ हामी सबै ट्रेड युनियन कर्मी जति छौँ अरू सांसदहरूले पनि राख्नुभएको छ कसै कसैको पर्सनल कुरा आउला आफ्नो ठाउँमा छ तर हामी ट्रेड युनियन कर्मी जुन जुन कुराहरू राखेका छौँ त्यही कुराहरूमा उहाँहरूले पनि चाहिँ आफ्नो चाहिँ धारणाहरू त्यहाँ राखेको अवस्था पनि छ होइन अब यो हामीले पनि के बुझ्न सकिनँ भने अहिले पनि मैले भने होइन सामान्य प्रधानमन्त्रीज्यूको हामीले दुई तिनचोटि भेटी पनि सक्यौँ होइन
यही ऐनका विषयमा
हरेक यही ऐनका विषयमा पनि आन्दोलन कर्मचारीको समायोजनको विषयमा प्रधानमन्त्रीज्यूसँग भेट्दा गर्दा उहाँको बोली व्यवहारले हामीले चाहिँ अलिकति मैले भने ऊर्जै हामीलाई आएको हुन्छ क्या उहाँलाई पनि कसैले केही गुमराह राखेर यी कुराहरूलाई अगाडि बढाउन खोजियो हो कि होइन यी कुराहरू थाहा भएन अस्ति मात्रै पनि भेट्दा पनि उहाँ प्रधानमन्त्रीज्यूले चाहिँ ट्युनको विषयमा कर्मचारी समायोजनको विषयमा सबै कुरा उहाँले चाहिँ क्लियर पनि गर्नुभयो ट्युनको विषयमा जे छ म त्यही नै ल्याउँछु भन्ने खालको कुरा पनि उहाँले गर्नुभयो होइन अब यहाँ के लाग्छ भने नि अब म यहाँ पोलिटिकल म्यान पनि कस्ता हुँदो रहेछन् भने वरिपरि जो हुन्छ अलिकति अब सचिव सहसचिवहरू हुन्छ नि केही त्यस्ता व्यक्तिहरूले उच्च प्रशासक भन्छौँ हामी केही उच्च प्रशासकहरूलाई यो मन नपरेको अवस्था साँच्चै भन्नुहुन्छ भने होइन यो मन नपरेको अवस्था पनि के भने कुनै कुरो ठुलो कुरो होइन केही सरुवा बढुवामा चाहिँ थोरै अलिकति अब ट्युनको तर्फबाट पनि केही कमी कमजोरी भएको होला सबैको होइन कुनै कुनै व्यक्तिको कारणले भएको होला होइन ती कुरालाई त हामीले करेक्सन गर्दै जाने हो सुधार गर्दै जाने हो होइन उहाँले के सोध्नुभयो भने अब यो चाहिँ ट्रेड युनियनहरू चाहिँ भइदिएदेखि चाहिँ ट्रेड युनियनले चाहिँ हामीलाई काममा बाधा पुर्याए बाधा चाहिँ के पुर्यायो भने हामीले सरुवाहरूमा चलखेल गर्न पाएनौँ बढुवामा चलखेल गर्न पाएनौँ भन्ने खालको उहाँको थोरै त्यस्तो सोचाइ पनि हो कि होइन त्यही भएर पनि हामीहरूले के भनेको छौँ भने यो सरुवासँग हामी चाहिँ यो लत लाग्नुपर्ने हामीलाई पनि जरुरी छैन हामीलाई पनि त्यो समय छैन यो सरुवाको प्राणीलाई अहिले जुन संघीय निजामती सेवा ऐन जुन संशोधन हुने नयाँ बन्ने क्रम छ त्यसमा यो सरुवालाई व्यवस्थित गरौँ न त भनेर सारा सबै ट्रेड युनियनले एउटै स्वरले भन्दा चक्रीय प्रणाली अनुसार सरुवा गरौँ एउटा कर्मचारीले दुई वर्ष चार वर्ष छ वर्षभित्र मेरो सरुवा यो यहाँ हुन्छ भनेर त्यो सिस्टम लागू गर्नु भन्दाखेरि सरकार त्यो मान्ने पक्षमा छैन किनकि त्यहाँ चलखेल गर्न पाइँदैन उच्च प्रशासकले पोलिटिकल म्यानहरूले त्यहाँ चलखेल गर्न पाउँदैन
सरकारी
पक्षहरूले व्यवस्थित गर्ने भन्दा पनि त्यो व्यवस्थित गर्ने कुरालाई पनि उहाँले स्वीकार गर्नुभएको छैन सरकारले
तर सिमन्द्रबारभित्रकै सचिव अलि प्रशासकहरू पनि के भन्छन् भने यो ट्रेड युनियन संगठनका मान्छेले सरुवा गर्दा निकै चलखेल गर्ने अलिकति पहुँच हुने बित्तिकै सरुवा जान नपर्ने यही सिमन्द्रबारभित्र बस्नुपर्ने पहुँच नहुने बित्तिकै दुर्दरमा पठाइहाल्ने तपाईँहरू पनि आरोप छ
नेपाल निजामती कर्मचारी युनियन संघले खास गरी म अब जुन नेतृत्वमा म आएको छु डेढ वर्ष भएको छ यी कुराहरूमा तपाईँले जुन कुरा उठान गर्नुभएको छ यी कुराहरूमा मैले पनि उठान गरिरहेको छु होइन कर्मचारी ट्रेड युनियनको नेतै भएको कारणले काठमाडौँ बस्नुपर्ने अथवा भनौँ आफ्नो चाहिँ नजिकको नातेदार भएकै कारणले काठमाडौँ बस्नुपर्ने यो कुरामा मेरो असहमति छ मैले तपाईँलाई अघि पनि मैले आफ्नो भनाइ त्यहाँ राखेको छु क्या यो कुरामा नेपाल निजामती कर्मचारी सङ्घ असहमत छ यी कुराहरूमा त्यस कारण मैले अघि पनि के जोड्यो भने उच्च प्रशासकहरूले आफ्ना अनुकूलका काम गर्न नपाउँदाखेरि यो ट्रेड युनियनलाई बढी दोष दिने यो ट्रेड युनियनलाई हटाउने प्रक्रिया खास गरी उच्च प्रशासककै लैलैमा मान्य मन्त्रीज्यूहरू पनि लाग्नुपर्छ यो कुरा चाहिँ उहाँहरूले बुझिदिनुपर्छ यसरी
म तपाईँका फेरि आउँछु पूर्णजी अब यो तपाईँ त त्यसको आधिकारिक ट्रेड युनियनको हजुर अध्यक्ष यसपटक सरकारले मन्त्रीहरूले सचिवहरूले अलिअलि सोधपुछ गरे कि गरेनन् तपाईँको पनि यसमा सोधपुछी भएन भन्दै हुनुहुन्थ्यो
अब अहिले हामी हुन त आन्दोलनका विभिन्न रूपहरू हुन्छन् त्यही अनुसारको एउटा रूप हो यो तपाईँसँग छलफल गर्ने आन्दोलन भनेको गएर डाँडा रोड गर्ने टायर बाल्ने सडकै मात्रै जाम गर्ने आन्दोलन होइन नि त यो पनि एउटा आन्दोलन हो यो बौद्धिक वर्गले अहिले संयमतापूर्वक गरिरहेको एउटा प्रक्रिया हो
तर पूर्ण छ तपाईँले यति भनिरहँदा कर्मचारीहरूले त खुरो खुरो काम गर्नुपर्ने हो बीचमा आन्दोलन गर्नुपर्ने काममा बाधा हाल्न पर्ने आन्दोलनकै बलमा यो सरकारी पद्धति पनि ध्वस्त पार्न पर्ने यो पद्धति त यो खराब पद्धति नबसाले हुन्थ्यो नि भने यस्तोमा तपाईँको ध्यान जाने कहिले
यो 77 जिल्ला र उपत्यकाभित्र रहेका मन्त्रालयहरूमा काम कसले गर्दैछ त भने यही निजामतीले होइन पहिला यो हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ एक दोस्रो कुरो हामी आन्दोलन रहरका लागि गरिराख्ने कुरा हुँदैन आन्दोलन भनेको चाहिँ बाध्यात्मक अवस्थामा अगाडि बढ्ने एउटा प्रक्रिया हुन्छ त्यो अभियान हो यो हामीले यसरी बुझ्नुपर्छ यहाँ सबैलाई के लाग्दो रहेछ भने कर्मचारीले काम गरे अहिले कसले काम गर्दैछ त मन्त्रालयमा काम भएको छैन अहिले 77 जिल्लामा काम भएको छैन हामीलाई जसले यो प्रतिनिधित्व गरेर यहाँ पठाइराख्नु भएको छ यो जिम्मेवारी दिनुभएको हुनाले तपाईँसँग आज मैले यहाँ गफ गर्दैछु नभए मैले यसरी पनि गफ गर्न पाउँदिनँ नि त्यसो भएको हुनाले केही केही खास खास पदाधिकारीहरूलाई व्यक्तिहरूलाई यस्तो खालको जिम्मेवारी कानून त दिएको छ कानून अनुसारको उपयोग हामीले गर्यौं तपाईँलाई अर्को कुरा पनि भन्न चाहन्छु म हामी यो ठाउँमा बसेर तपाईँसँग कुराकानी गरिरहँदा मैले मेरो जिम्मेवारी अफिसमा काम गर्नुपर्ने सन्दर्भ हो भने मैले अहिले कति खर्च गरेँ तपाईँसँग बस्दा 5 मिनट होला 10 मिनट होला 15 मिनट होला त्यो मलाई दिएको चिया खाने समय म यसमा बिताउन चाहन्छु यसले पुगेन भने म अरू समय पनि एक्स्ट्रा समयमा पनि अफिसको काम गर्न तयार छ
आरोप सेवाग्राहीको पनि के आरोप कर्मचारी पनि स्वतः काम गरेर राम्रो सेवा दिएर हाई हाई पाउनुको साटो दलीय संगठनका झोले कार्यकर्ता बनेर नेतागिरी गर्न थाले भने त सेवाग्राहीको आरोप त छँदैछ नि यो कुरा तपाईँले स्वीकार
होइन यसमा तपाईँले राखेको कुरा असाध्य राम्रो छ यो आदर्शले संसार चल्दैन यो भित्र कानून हुन्छ यो भित्र प्रक्रिया हुन्छ यो भित्र व्यवहार पनि हुन्छ जो जो हामी यहाँ नेताहरू उभिरहेको छौँ मैले भने यो प्रसङ्ग तपाईँहरूलाई किन जोडिरहेको छु अरूलाई आरोप लगाउँदाखेरि आफ्नो मुख पनि पहिला हेर्नुपर्छ आफ्नो कार्य पनि हेर्नुपर्छ आफूले पनि गरेको त्यो एक्टिभिटीहरू चाहिँ अरूलाई पनि सार्वजनिक गर्नुपर्छ उनीहरूले संविधान बमोजिम दिएको अधिकार सहकार्य सहकारिता र समन्वयका आधारमा त्यो त संविधानको उल्लङ्घन हुन्छ त्यो कुराकानी गरेन भने त त्यो कुराकानीको उल्लङ्घन उहाँहरू किन गर्नुहुन्छ
म यसमा आइहाल्छु तपाईँले यदि उल्लङ्घनको कुरा गरिरहँदा अहिले पनि अरू देशको अभ्यासलाई हेर्ने हो भने पनि यहाँ पनि समस्या के छ भने दलीय संगठन भन्दा एउटा आधिकारिक ट्रेड युनियन भइसकेपछि त पुग्यो त भने किन दलीय संगठन खोल्दै जाल झमेला सिन्डिकेट किन लादु कर्मचारीलाई आन्दोलन गर्न बाध्य तुल्याउने नेता किन बनाउनु एउटा संगठनले पुग्दैन भने एउटा संगठन छँदैछ त अहिले
एकदम राम्रो अब भन्न त अलि पर गए भने अलिक तपाईँलाई पनि अप्ठ्यारो लाग्ला प्रजातन्त्रमा धेरै फूलहरू फुल्न पाउने बगैँचाहरू हुन्छ त्यसमा पनि हामीले के भनेको र हामीले के गरेको हो भन्दाखेरि निजामती सेवा ऐनको दफा 53 यो कुराकालाई त्यहाँ स्पष्टसँग व्यवस्था गरेका छ आधिकारिक ट्रेड युनियन गठन हुनुभन्दा पूर्व धेरै खालका ट्रेड युनियन थिए धेरै संघ संगठनहरू थिए तर त्यो ऐनले के कुरालाई खुम्च्याएर ल्यायो भन्दाखेरि चाहिँ 10% थ्रेसहोल प्राप्त गर्न नसक्ने ट्रेड युनियनहरू अहिले अस्तित्वमा छैनन् त्यसो भए त हाम्रो 10% भन्दा त हाम्रो धेरै भयो नि राजनीतिक दलको 3% रहेछ त्यसो भए तिनैमा धारौँ नि त तर्ककै कुराकानी गर्ने हो भने त तर हामी व्यावहारिकलाई पनि हेर्ने धेरै ट्रेड युनियन भए दलै पिछेका भए अझ तपाईँलाई अलिकति अगाडिको एउटा हिस्ट्री मात्रै सुनाउँछ है छोटो छोटो तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा के भन्नुभएको थियो उहाँले भने पदै पछि समूह पछि उपसमूह पछि संगठन बनाउँछु भन्नुभएको थियो त्यसो गरे अब आज मुलुक के हुने रहेछ त निजामती प्रशासनमा त्यसैले मान्छेको हिस्ट्रीको कन्टेक्स्ट पनि हामीले बुझ्नुपर्छ र सँगसँगै स्ट्रक्चरल कन्टेक्स्टलाई पनि हामीले हेरेर कामलाई व्यवस्थित गराउन सक्नुपर्छ
हरिजी समाधान के देख्नुहुन्छ तपाईँ के भयो भने यो अहिलेको विवाद
अब यसो यो यो विषयमा त अहिले अहिले सरकारले जुन ढंगबाट चाहिँ संघीय निजामती सेवा ऐनको छलफल बहस चलाइराखेको छ यो ऐनको विषयमा सरकारवाला पक्ष आधिकारिक ट्रेड युनियन लाई बोलाएर छलफल गर्न पर्यो पहिलो चिज दोस्रो चिज सरकारले जुन ढंगबाट तपाईँले क्वेशन गरे जस्तै दलीय ढंगबाट भन्नुभएको छ यो त दलीय ढंग भनेको यो व्यवस्था नै दलीय व्यवस्था हो यो व्यवस्था भएको कारणले पनि हामी राजनैतिक विचार दृष्टिकोण आफ्नो चाहिँ तपाईँको चेतनाका हिसाबले केही राखौँला अघि चाहिँ आधिकारिक ट्रेड युनियनको अध्यक्षज्यूले भने जस्तै तर कार्यथलोमा गइसकेपछि हामीले त्यो विचार दृष्टिकोण धारणा चाहिँ सेवाग्राहीहरूलाई चाहिँ व्यक्त गरेका छौँ कि छैनौँ भन्ने विषय चाहिँ छ त्यसैले त्यहाँ हामीले चाहिँ गरेका छैनौँ त्यो विषयमा तपाईँहरूले पनि यो प्रचार प्रसार गरिदिनु पर्यो दोस्रो कुरो तेस्रो कुरो के हो भने अब यो सुधार गर्नका लागि हिजोको आँखाबाट ट्रेड युनियनलाई उच्च प्रशासकहरूले दलका नेताहरूलाई चाहिँ कन्भिन्स गरेर हिजोकै आँखाबाट चाहिँ हेर्ने गरिएको छ अब हिजोका आँखाबाट नहेर्नका निमित्त हिजोको जुन संस्कार जुन संस्कृति जुन चेतना थियो त्यो चेतना संस्कार र संस्कृतिबाट हामी अगाडि बढ्यौं भने हामी पनि सर्भाइभ हुन सक्दैनौं किनकि अहिलेको शासन व्यवस्थाले चाहिँ तपाईँको हामीलाई परिवर्तन हुनका निमित्त उत्प्रेरित गरिराखेको छ। यसले गर्दाखेरि हामी परिवर्तन हुन्छौँ, हाम्रा व्यवहारहरू परिवर्तन गर्छौँ कि सानातिना कमी कमजोरीहरू भएका भन्ने भन्दाखेरि त्यही कमी कमजोरीहरूलाई चाहिँ कमजोरीको रूपमा ठान्दछन् भने त्यसको चाहिँ प्रतिवाद गर्न जरुरी छ भन्ने चाहिँ मलाई लाग्दछ।
गोपालजी, तपाईँको धारणा यसमा केही फरक छ कि?
होइन, धारणा सबै हामी सबैको एउटै हो होइन। अब सरकारले अब यो चाहिँ ट्रेड युनियनका कुराहरू जुन मागहरू थिए होइन, धारणाहरू थिए, विचारहरू थिए होइन, र खास गरी हामीले त कर्मचारीको हकितको कुरा गर्ने हो होइन, ती कर्मचारीको हकितसँग सम्बन्धित रहेर र सरकारवाला खास गरी आधिकारिक ट्रेड युनियन छ होइन, हामी राष्ट्रियका ट्रेड युनियनले चाहिँ ती कुराहरूलाई हामीले आधिकारिक थ्रु नै हामीले पठाउनु पनि गरेका छौँ। ती कुराहरूलाई बसेर अलिकति गहन छलफल गर्दाखेरि मलाई लाग्छ निकास निक्लिन्छ होइन, योभन्दा अर्को उपाय छैन केही पनि।
म अब पूर्णेश तपाईँबाट यो यो बहसको अझ निष्कर्ष चाहन्छु, कसरी छलफल गरे भने यो अहिलेको विवाद टुङ्गिएला?
अब यसमा चाहिँ अघि हाम्रो राष्ट्रिय स्तरको ट्रेड युनियनको अध्यक्षज्यूहरूले पनि धेरै विषयवस्तु यसमा राखिसक्नु भएको छ होइन, उहाँहरूले भनेको कुराहरूमा थप्दै यो संस्था निर्माण गरिसकेपछि चाहिँ त्यसलाई चाहिँ इग्नोर गर्नुहुन्न, त्यसलाई सधैँभरि साथ लिएर हिँड्न सक्ने परिपाटी भयो भने सिङ्गापुर त्यसैले बनेको, मलेसिया पनि त्यसैले बनेको, अमेरिका पनि त्यसैले बनेको, जापान पनि त्यसैले बनेको, यो परिपाटी हाम्रा उच्च प्रशासक साथीहरूले पनि अपनाउनुपर्छ अनि राजनीतिक दलका साथीहरूले पनि यो कुरालाई बुझ्नुपर्छ। पहिलो अब यो यसो हिँड्या बेला तपाईँहरूले त अस्ति एउटा रिपोर्टर्स क्लबमा उज्यालो नेटवर्कमा यस्तो कुरा राख्नु भएछ नि, आउनु आउनु एकछिन छलफल गरौँ न भन्ने कुराले त्यो आधिकारिकता दिँदैन, त्यो कुराकालाई हामी मान्दैनौँ। आज हामीले नमानेको आधारले उहाँहरूले हेपिराख्नु भयो र यो हेपा प्रवृत्ति बढ्दै गयो भने के हुन्छ थाहा छ? त्यहाँ हिंसा हुन थाल्छ, त्यहाँ अराजकता बढ्न थाल्छ, त्यहाँ अनुशासनहीनता हुन थाल्छ, त्यसले मुलुकको समृद्धि हुन सक्दैन। त्यसैले हामी सरकारी पक्षलाई चाहिँ इमान्दारिताको कसीमा राखेर उसका कुरा सुन्दा, तपाईँले सुन्दा के हुन्छ? सुन्दै त बिग्रिँदैन नि, विवेक चाहिँ तपाईँले पुर्याउने हो बाबा त्यसभित्र। अघि हाम्रो हरिजीले भन्दै हुनुहुन्थ्यो नि, अन्तिम निर्णय गर्ने अधिकार त उहाँहरूलाई नि छ नि त, हामीले त सुझाव दिने हो, रचनात्मक र सिर्जना दिन्छौँ, त्यो पनि देशलाई बिगार्ने भन्ने यो हामी यस्तो काममै गर्दैनौँ। यो अहिले सामूहिक राजीनामा कुरो आएको छैन, यही हेर्दै गर्नु होला, यदि यो कुराकानी अगाडि बढेर पास भएछ भने यही कुरा सबैभन्दा घाँडो सरकारलाई हुनेछ, राज्यलाई हुनेछ, किनभने त्यो यिनीहरूले भोगेकै छैनन् नि, भोग्नुपर्ने अवस्था आइसकेपछि चाहिँ थाहा हुनेछ। तसर्थ ऐन कानूनमा त्रुटि भएका कुराहरूलाई सच्याउ भन्ने कुराहरूमा ट्रेड युनियनले कहाँ विसम्मति विमति राखेका छन्? हामी त्यसमा समर्थन गरेर अगाडि बढ्न तयार छौँ। ऐन कानूनमा त्रुटि छन् नभएका होइनन्, त्यसलाई सुधार गरौँ न, प्रगतिशील बनाऊ न, यत्रो प्रगतिशील सरकार आएको छ त, आशा पनि होला नि नेपाली जनतालाई अब त राम्रो गर्छ भनेर। अनि यो राम्रो गर्ने नाममा चाहिँ उड जस्तो बनाउने, अनि धेरै राम्रो गर्छु भन्दा उड जस्तो बनाउने, उड जस्तो बनाउँछु भन्दा मरेको जस्तो बनाउने, यो कुराकानीमा हाम्रो सहमत हुन सक्दैन। कहाँ कहाँ बिग्रेछन् हाम्रा पनि गल्ती छन्, हामी पनि सुधार्छौँ। ट्रेड युनियनमा कहाँ कहाँ कमजोरीहरू छन्, कहाँ कहाँ चुनौतीहरू छन्, कहाँ हाम्रा चाहिँ त्यो ल्याप्सेजहरू छन्, त्यो हामी सुधार गर्न तयार छौँ। तर अरूलाई मात्रै देखाएर आफू उम्किने र आफ्नो कुराको ढाकछोक गर्नलाई ट्रेड युनियनलाई आरोप लगाउने जुन प्रवृत्ति विकसित हुँदै छ, त्यो संस्कार बढेर आएको छ, त्यो कुराकानी बेठिक छ, त्यो कुराकानीलाई उहाँहरूले पनि अन्त्य गर्नुपर्छ। तपाईँले हिजो पनि सुन्नुभयो होला, पत्र पत्री आइरहेको छ नि, प्रतिनिधि सभाको नियम अहिले आफैले बनाउने अनि आफैले उलाउन गर्ने, कोही मोबाइल चलाएर बस्छन् अरे, कोही गफ गर्छन् अरे, सभामुखले बोलाएर त्यो गर्न पाइँदैन भने त्यो कानुनमा लेखा छ, त्यही सांसदले त्यो गर्ने, त्यो थलोमा बसेर त्यो कानुन निर्माण गर्नेले, त्यो अरूलाई अगुवाई गर्नेले, त्यो अरूको मुखिया हुनेले त्यो काम गर्न मिल्छ? यो कुराकानी बेठिक छ, त्यो कुराकानी गर्न पाइन्न। त्यसैले छलफल गरौं, सरकारितलाई राखौं, ऐन कानुनमा त्रुटि छ भने सुधार, यहाँ सुधारौँ न साथी हो भनेर एकदम हार्दिकता पुरा गरौं न, त्यसले के अपमान गर्छ र? होइन भने उहाँहरूलाई हामीले भनिरहेका छौँ टेर्नुहुन्न भने यसको अवस्थाले उहाँहरूलाई पनि घात गर्छ, मुलुकलाई चाहिँ समृद्धि हुन दिनेर योतर्फ सबैले ध्यान दिनुपर्छ।
ट्रेड युनियनको यो विवाद र समाधानको पाटो के हुन सक्छ भन्ने विषयमा भाग लिदिनु भयो तपाईँहरू तीनैजनालाई विशेष धन्यवाद।
धन्यवाद छ,
धन्यवाद।
उहाँहरू हुनुहुन्थ्यो नेकपा निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर राउल, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी संघका अध्यक्ष गोपाल प्रसाद पोखरेल र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूर्णे प्रसाद ढकाल। संघीय निजामती सेवा ऐनका विषयमा आफ्नो धारणा राख्दै। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संघीय निजामती सेवा ऐनका विषयमा छलफल गरिरहेका छौं। कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री तथा सांसद रेखा शर्मासँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी संघीय निजामती सेवा ऐनका विषयमा छलफल गरिरहेका छौं। कार्यक्रमको पहिलो भागमा हामीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारी संगठनका नेताहरूसँग छलफल गर्यौं। अब हामी विधेयकमा रहेका व्यवस्था र यसका सकारात्मक तथा नकारात्मक पक्षका विषयमा पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सांसद रेखा शर्मासँग छलफल गर्दैछौ। शर्मा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य पनि हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रममा शर्माजी।
धन्यवाद।
अब अहिले जुन निजामती संघीय निजामती सेवा ऐनका बारेमा जुन बहस चर्चा अलि बढी विरोध पनि भइरहेको छ, यसमा विधेयकमा के कस्ता व्यवस्था छन्?
विधेयककै सन्दर्भमा ट्रेड युनियन कर्मीहरू आन्दोलनमा गएको भन्ने त मलाई थाहा छैन। अब कानून बनाउँदै गर्दाखेरिमा विभिन्न कोण प्रति कोणबाट सांसदहरूका बीचमा छलफल हुने कुरालाई अन्यथा मान्नु हुँदैन। हामी सबैका आफ्ना व्यक्तिगत धारणा पनि होलान्, संस्थागत धारणा पनि होलान्, तिनै धारणाहरू यहाँ अभिव्यक्त हुन्छन्। तर हामीले ठ्याक्कै हामी टुङ्गोमा निष्कर्षमा पुगिसकेको अवस्था छैन। संघीय निजामती सेवा ऐनलाई हामीले निष्कर्षमा पुर्याइसकेका छैनौं। कैयन दफामा नयाँ व्यवस्था गर्ने पनि भनेका छौं, कैयन दफाहरू पास भएर पनि गएका छन्। कैयन दफाहरूलाई अलि व्यवस्थित गरेर मूल रूपमा अहिले हाम्रो एउटा अवसर पनि हो। संघीय निजामती सेवा ऐन बनाउँदै गर्दाखेरिमा हाम्रो ब्युरोक्रेसीभित्रका हिजका सबै समस्याहरू समाधान गरौं भन्ने मनसाय छ। त्यसकारणले अब अहिले नै होइन कुन निष्कर्षमा हामी पुग्छौं त्यो थाहै नपाएर कोही काहीँ विरोधमा गएको भन्ने मलाई ठ्याक्कै थाहा त छैन। तर त्यो जरुरी चाहिँ आवश्यक त्यो जरुरी छैन। त्यसमा बरु के हो त भन्दाखेरि सकारात्मक सुझाव गर्न पर्यो, रचनात्मक सहयोग गर्न पर्यो, होइन त्यहाँ कहाँ के गर्नुपर्ने त्यो कुरामा बरु छलफल गर्न सकिन्छ। समितिसँगै पनि सकिन्छ, हामीसँग इन्डिभिजुअली पनि सकिन्छ। तर बाहिर मिडियामा आएका कुराहरूलाई अब धारणा बनाएर निष्कर्षमा पुग्ने कुरा गलत हुन्छ भन्ने लाग्छ मलाई।
जस्तो यो विधेयकमा जुन व्यवस्था गरियो, सामूहिक राजीनामा दिने कर्मचारीको औचित्य पुष्टि भए पनि राजीनामा स्वीकृत गर्ने व्यवस्थामा तपाईँहरूको सहमति छ, यसले उहाँहरूलाई अलि बढी तरंगित पारेको पनि देखिन्छ। यो अवस्था किन ल्याउनु परेको?
यसमा तरंगित हुनुपर्ने किन? मलाई के लाग्छ भन्नुहुन्छ भने होइन, आफ्नो कुरामा यदि जायज छ, होइन म यो कुरामा पुरै कन्भिक्सन छु भन्दाखेरि त आन्दोलनमा लागेपछि मर्न पनि सकिन्छ भनेर आन्दोलनमा गइन्छ नि त मान्छे त। जुलुस जाँदाखेरि गोली चल्न सकिन्छ, त्यहाँ सहीद हुन सकिन्छ भनेर गइन्छ जुलुसमा, होइन त्यो कन्भिक्सन छ, त्यो डिभोसन छ भने अब म परे जागिर छोडौला भनेर आन्दोलनमा जाने कुरा भयो, होइन तर थ्रेटको रूपमा, घुर्कीको रूपमा, धम्कीको रूपमा सामूहिक राजीनामा दिन पाइन्छ तर त्यो स्वीकृत गर्नुहुन्न भन्ने त आफ्नो के तर्क भयो र जस्तो लाग्छ मलाई यो विषयमा। होइन सामूहिक राजीनामामा पुग्नै नपर्ने अवस्था हामी ल्याउन चाहन्छौँ। किन जानु पर्यो सामूहिक राजीनामा? आवश्यक छैन। होइन सामूहिक राजीनामा सबै हामीले यस्तो आखिरमा ट्रेड युनियन केका लागि भन्दाखेरिमा र अरू पनि केका लागि भन्दाखेरिमा कर्मचारीको हित होइन त्यसको त्यो सेवा सुविधादेखि ल्याएर नेपालको निजामती सेवालाई राम्रो कसरी बनाउने भन्ने कुरामै ट्रेड युनियन बनाइएको हो। अनि त्यसकारणले गर्दा ट्रेड युनियन भूमिका त्यहाँ हुन्छ। र हामी अहिले हाम्रो एनबाट के चाहँदैछौँ भने अहिलेसम्म जति समस्या छन् नि कर्मचारी क्षेत्रका, ती समस्याको पनि समाधान हामी चाहँदैछौँ। र कानून त ती समस्या समाधान भयो भने यो जुन छ नि राजीनामाका कुराहरू व्यक्तिगत हुन् या सामूहिक हुन् यो कुरा नै आउँदैन जस्तो लाग्छ मलाई। विभिन्न
यो व्यवस्थामा जुन प्रस्ताव गरिएको छ नि, यो प्रस्तावको आवश्यकता कतिको खड्किएको?
जस्तो प्रस्तावको आवश्यकता सरकारले भन्दा मन्त्रीज्यूले यहाँ भन्दा के भन्दाखेरि जस्तो हामीले पनि अब जब अन्तर्राष्ट्रिय प्र्याक्टिसमा यो भइरहेको छ, हाम्रोमा चाहिँ भएको छैन। जस्तो अन्तर्राष्ट्रिय रूपमै भन्दाखेरि कैयन ठाउँमा सामूहिक राजीनामा दिएका तला स्वीकृत भएका र नयाँ व्यवस्थामा गएका घटनाहरू पनि छन्। र हाम्रोमा चाहिँ केसम्म मात्रै भएको छ भने अहिलेसम्म आउँदाखेरिमा खास गरेर स्वास्थ्य कर्मीहरूको सन्दर्भमा सामूहिक राजीनामा दिने धम्कीहरू बेला बेलामा आउने यस्ता कुराहरू चाहिँ भएका छन् होइन। तर के हो त भन्नुहुन्छ भने मन्त्रीज्यूकै कुरा अनुसार पनि त्यहाँ चाहिँ त्यसरी अब राम्रो त्यस्ता खालको हामीलाई बेला बेलामा त्यस्ता घुर्की धम्कीहरू पनि आउने गरेका छन् भन्ने सरकारको भनाइ छ। त्यसकारणले गर्दाखेरिमा त्यस्तो घुर्की धम्की आउने पछि सिर्जना होइन। हिजोका ऐनमा केही कमी कमजोरी थिए र त्यस्ता खालका स्थिति आएका थिए भने त्यसलाई बरु करेक्सन गरौं न त। सामूहिक राजीनामा पनि दिन्छन् कर्मचारीले भने यस्तो मेसेज दिन पर्ने त आवश्यकै होइन। अनि त्यसकारण सामूहिक राजीनामा यदि भयो भने चाहे त्यो व्यक्तिगत होस् चाहे हामीले के भनेको छौँ भने राजीनामाको कुरा मात्रै गरौं होइन। व्यक्तिगत पनि हुनसक्छ सामूहिक पनि हुनसक्छ। राजीनामा दियो भने यकिन गरेर के जस्तो अब मैले मेरो नाम कसैले सामूहिक राजीनामा मेरो नाम हालिदियो तर मेरो त्यसमा सहमति छैन भने त्यसलाई स्वीकृत गर्ने कुरा भएन। हरेक व्यक्ति यकिन गर्न पर्यो। यकिन गरेर स्वीकृत पनि गर्न सक्नेछ भनेर राखेको छ के त्यो गर्नै अनिवार्य गर्छ भन्ने पनि व्यवस्था छैन। त्यसकारण यी विषयबाट त कोही पनि साथीहरू यसरी तरङ्गित हुन जरुरी छैन भन्ने लाग्छ। बरु त्यसका अरू दफामा अन्य धारामा त्यो प्रोभिजोहरू कहीँ के छलफल गर्नुपर्नेछ भने हामीलाई सुझाव दिँदा हुन्छ भन्ने लाग्छ मलाई त होइन। त्यो सुझाव अनुसार हामी अगाडि बढ्छौँ।
तपाईँ पूर्व सामान्य प्रशासन मन्त्री हुँदाखेरि पनि त्यस्तो कर्मचारीले बढी धम्की दिएको घुर्की देखाएकोले अलिअलि प्रभावित भएको केही छ काम गर्दा अप्ठ्यारो परेको सरकारलाई?
न त्यो बेला त मैले त्यस्तो फिल गरिनँ। त्यस बेला हामीले चाहिँ आधिकारिक ट्रेड युनियनको चुनाव गऱ्यौँ होइन। र त्यति बेला बरु एनमा एउटा भएको कमजोरी के थियो भन्नुहुन्छ भने हामी सातवटा ट्रेड युनियन होइन सातवटा ट्रेड युनियनको अब पदाधिकारीहरूलाई अब उनीहरूले भनेकै ठाउँमा राख्नुपर्ने व्यवस्था हामीलाई एनमै थियो कि हाम्रो त्यस्तो तर त्यसो होइन नि त। ट्रेड कर्मचारी भनेपछि कर्मचारी नै हो। राज्यको सेवा सुविधा तलब लिइसकेपछि राज्यले खटाएको ठाउँमा जानु पर्यो तोकेका कामहरू त गर्नु पर्यो होइन। त्यो व्यवस्था अहिले करेक्सन भएर आउँदैछ निजामती सेवा ऐनमा होइन। म त त्यो बेलामा के छात्राको यो अन्त्य गरेर एउटा आधिकारिक ट्रेड युनियन बनाउनु पर्छ भन्ने मान्यतामा अडिक भएको मान्छे होइन। त्यस कारणले गर्दाखेरिमा त्यसलाई ट्रेड युनियन बनाए र त्यो बेला मैले सहयोगै पाएँ भन्नुपर्छ मैले। र त्यस बेला कस्तो पनि भयो भने मेरो त एउटा समय पनि त्यति धेरै लामो भएन र विषय पनि त्यस्तो भएन। उहाँहरूको माग ट्रेड युनियनको चुनाव थियो त्यो चुनाव हामी मिलेर गऱ्यौँ होइन। त्यस कारणले गर्दाखेरिमा अब अलिअलि साइड साइडबाट कुराहरू आउने कुरा अर्को कुरा भयो। औपचारिक रूपमा त्यस्तो असहयोग मैले त्यस्तो महसुस गरिनँ। त्यस कारणले गर्दाखेरिमा पनि मलाई के लाग्छ भन्नुहुन्छ भने त्यहाँ ट्रेड युनियनहरूलाई व्यवस्थित गर्नुपर्ने कुरा चाहिँ थिए। मैले ट्रेड युनियनकै पदाधिकारी अध्यक्षहरूलाई नै मैले इन्डिभिजुअलले पनि कुरा गरेको छु त्यो बेलामा संस्थागत ढङ्गले पनि कुरा गरेको छु र उहाँहरूको मनसाय पनि के छ भन्दा त्यस्तो गलत मनसाय मैले भेटिनँ होइन।
अहिले ट्रेड युनियन कर्मी जो दलै पिक्छ छन् यसले गर्दा सरकारलाई काम गर्न अप्ठ्यारो परेको एकत्र कर्मचारी पनि सेवा दिन छाडेर अलि बढी राजनीतिकर्मी बनेको यो बीचबाट व्यतिथिको बीचबाट एकत्र ट्रेड युनियन कर्मीलाई पनि आधिकारिक एउटै मात्र व्यवस्थापनमा ल्याउने अर्को सरकारले पनि उनीहरूका कुरालाई सुन्न सक्ने बीचको बाटो के हुनसक्छ?
हामीले के चाहेको भन्नुहुन्छ भने सातवटाबाट एउटा बनाउन खोजेको सातवटाबाट आठवटा बनाउन खोजेको त होइन। र हाम्रो हिजोको नियमावली अनुसार के भयो हिजोको हाम्रो ऐन अनुसार के भयो भन्नुहुन्छ भने एक खालले आठवटा जस्तो भयो कि। अनि त्यसकारण हामी अहिलेको हाम्रो यहाँ हामीले ऐनमा भएको त्रुटिलाई करेक्सन गरेर साँच्चीकै एउटा बनाउन खोजिरहेको छौँ हामीले यसमा। अनि यसमा मलाई के लागेको छ भन्नुहुन्छ भने एउटा ट्रेड युनियनका सबै जुन छन् नि कैयन बेला त फेरि अन्यायमा पनि पर्न सक्छ। फेरि संविधानले दिइसकेको कुरा अब राख्ने कि नराख्ने यो बहस जरुरी छ भन्ने मलाई लाग्दैन होइन। त्यस कारणले गर्दाखेरिमा ती सबै आएका कुराहरूलाई कसरी व्यवस्थित गर्ने कसरी सम्बोधित गर्ने भन्दाखेरि आधिकारिक ट्रेड युनियन मार्फतै आओस् त्यो भन्ने सरकारले चिन्न पर्यो। सरकारले आधिकारिक ट्रेड युनियन अरूलाई चिन्न भएन अनि त्यो व्यवस्था अहिले ऐनमा गरेर आएको छ होइन। त्यस कारणले गर्दाखेरि मलाई के लाग्छ भन्नुहुन्छ भने अब अहिले ट्रेड युनियन पनि हिजोभन्दा हिजो जति जरुरी थियो नि हिजो जुन जुन विषयमा आवश्यक थियो हिजो उस्तै पऱ्यो भने राजनीतिक विषयमा पनि आवश्यक थियो कि ट्रेड युनियन। किनभने हिजो हाम्रोसँग गणतन्त्र थिएन हिजो हामीसँग संहिता थिएन समावेशता थिएन। अब त्यस कारणले गर्दाखेरिमा हरेक क्षेत्रबाट मुभमेन्ट जरुरी थियो हिजो त्यो आवश्यक पनि भयो होला। तर अहिले त्यो अवस्था होइन। पार्टीहरू खुल्ला छन् गणतन्त्र छ देशमा सबै छ। अब अहिले त हाम्रा जनवर्गीय संगठनका भूमिका पनि फेरिएका छन् कि त्यसो भएर झन् कर्मचारीभित्र त झन् सुत भइहाल्यो र हामीले दल सम्बन्धी कानून बनाएका छौँ। कुनै पनि कर्मचारीलाई राजनीतिक पार्टी सदस्य हुन पाइँदैन भने भनेका छौँ। त्यस कारणले गर्दाखेरि बढीभन्दा बढी कर्मचारीले व्यवसायीकरण गर्ने हो अबका दिनमा होइन। राजनीति गर्ने अर्को संस्था छ आफ्नो विषयमा केन्द्रित हुन पर्यो होइन। उहाँहरूकै विषयमा केन्द्रित हुँदाखेरि ठिक छ र यसको बीचको बाटो भनेको के हो त भन्नुहुन्छ भने अहिले जसरी कुराहरू उठिरहेका छन् मैले देखेको चाहिँ के हो भने ट्रेड युनियन रहनुपर्छ र यसका भूमिकालाई स्पष्ट गरिनुपर्छ र हाम्रो जुन अहिले निर्वाचन प्रणाली छ नि निर्वाचन प्रणालीलाई बदल्नुपर्छ भन्ने मलाई लागेको छ। जस्तो 5,000 कर्मचारी भयो भने एउटा ट्रेड युनियन दर्ता हुने भन्ने भन्दा पनि व्यक्तिगत आधारमा चुनाव लड्न पाउने कम्तीमा बार होइन उसको पत्रकार महासंघको चुनाव जसरी हुन्छ त्यसरी चुनाव गरिदिने व्यक्तिगत रूपमा व्यक्ति इन्डिभिजुअलले चुनाव लड्ने त्यसरी भयो भने साँच्चीकै आफ्नो समुदायमा केन्द्रित हुन्छ कि जुन पार्टी पिच्छेका तपाईँले अघि भन्नु भने त्यस्तो राजनीतिकरणको चाहिँ अन्त्य हुन्छ भन्ने मलाई लाग्छ एउटा चुनाव सिस्टममा गर्ने कुरा। र अर्को कुरा के हो त भन्दाखेरि भन्दाखेरि हामीले एउटा प्रस्ताव गरेका छौँ, त्यो के हुन्छ थाहा छैन म भन्न सक्दैन होइन। जस्तो कार्यालय प्रमुख अधिकृतहरू हुन्छन् अहिले अधिकांश ठाउँमा होइन, जस्तो गाउँपालिकाको प्रशासकीय अधिकृत पनि अधिकृत स्तरीय कर्मचारी हुन्छ, अहिले त उपसचिवहरू जान थाले कतिपय ठाउँमा होइन, अधिकृत गाउँपालिकामा नगरपालिकामा उपसचिव गइरहेको अवस्था छ। यो सबै हेर्दाखेरिमा अधिकृतभन्दा तल लैजाउँ त ट्रेड युनियन अब भन्ने पनि हाम्रो प्रस्ताव छ, छलफल छ, त्यो निष्कर्षमा पुगिसकेको व्यवस्था अवस्था होइन होइन। अब निष्कर्षमा हामी कहाँ पुग्छौँ, तर म तपाईँ मार्फत सबै ट्रेड युनियन कर्मी लगायत सबै साथीहरूलाई के म आग्रह गर्न चाहन्छु भने हामी यसलाई व्यवस्थित गर्नेतिर, यसलाई राम्रो गर्नेतिर, र साँच्चीकै ट्रेड युनियन भने आफ्नो अधिकारको निम्ति हो है भन्ने, अन्यत्र डाइभर्ट हुन नदिने कि यसलाई, र आफ्नो अधिकारको निम्ति र नेपालको ब्युरोक्रेसीलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा पनि ट्रेड युनियनको भूमिका होस् भन्नेतिर नै ऐनमा व्यवस्था गर्छौँ। यसबाट तरंगित हुन जरुरी छैन भन्ने लाग्छ।
म यसमा राखिहाल्छु, जस्तो तपाईँ आफै पनि दलको नेता, हिजो तपाईँ मन्त्री हुनुभयो, अहिले सांसद हुनुहुन्छ, दल निकट व्यक्तिहरू नेताहरू नै यो ट्रेड युनियनलाई खारेज गर्न चाहन्छन्, दलै पिक्से खोल्न चाहन्छन्, राख्न चाहन्छन्, नियत नै सफा नभएपछि कहाँबाट यो ट्रेड युनियन व्यवस्थापन हुन्छ? त्यसो भने
यस्तो छ, खोल्न चाहने र राख्न खारेज गर्न चाहने भन्ने दुईटा कुरा भएन होइन। यसमा चाहिँ अब हामी हाम्रो संविधान हेर्न पर्यो, हाम्रो प्रचलित कानून हेर्न पर्यो, व्यक्तिगत धारणा कुरा अर्को कुरा हो कि। जस्तो मलाई लाग्न सक्छ यो ट्रेड युनियन कर्मचारीमा अब नभए पनि हुन्थ्यो भने मलाई पनि लाग्न सक्छ, अरू कसैलाई पनि लाग्न सक्छ,
होइन,
अथवा हुनै पर्छ भन्ने पनि हुन सक्छ होइन। हामी नेकपाकै सांसदहरूले हामीले संशोधन राखेका छौँ, मान्य जनार्दन शर्मा सहित हाम्रो संशोधन के छ भन्नुहुन्छ भने अधिकृत भन्दा तल लैजाउँ, ट्रेड युनियन राखौँ र यसलाई व्यवस्थित र मर्यादित बनाऊ भन्ने नै हाम्रो संशोधन, आधिकारिक ट्रेड युनियन राखौँ भन्ने हो। दलपिच्छेकालाई अहिले कमसेकम सरकारले नचिन्ने बनाऊ, त्यसो हुँदा के स्वाभाविक रूपमा खारेज हुँदै जान्छन् कि। अब अहिले भइराखेका त तुरन्तै भर्खर आजको भोलि त हुँदैन, हामी एउटा विरासतबाट आएका छौँ होइन, त्यो विरासतबाट आएको कुरालाई त कानून त व्यवस्था गरेर कानून अनुसार अगाडि बढ्ने कुरा हो नि होइन। कानून अनुसार अगाडि बढ्दाखेरिमा स्वत खारेज भन्ने त्यो यस्तो शब्द प्रयोग नगरौं, त्यो स्वत के हो त निष्क्रिय हुँदै जान्छ र दल पिच्छे ट्रेड युनियन रहँदैनन्। त्यसपछि अब के हुन्छ भन्नुहुन्छ भने अब कर्मचारी रहन्छ, कर्मचारी अधिकार ट्रेड युनियनमा आबद्ध हुन्छ, र त्यो आबद्ध हुने सबै कर्मचारीहरू आबद्ध भइसकेपछि के हुन्छ भन्नुहुन्छ भने भोलि त्यो इन्डिभिजुअली चुनाव लड्छन् र अधिकारी को हुने भन्ने कुरा, त्यसले चाहिँ अब अहिले आउँदा अब उपसचिव सहसचिव देख्छौँ नि त, त्यति धेरै पार्टीको मान्छे भन्ने लाग्दैन कि अर्थ, तर अधिकृतसम्म आउँदाखेरिमा को हाम्रो पार्टीको को अर्को पार्टीको भन्ने खालको जुन भइरहेको छ यो राम्रो भएको छैन, त्यसलाई हामीले एउटा एकैचोटि भन्दा पनि यसलाई बिस्तारै लैजानु पर्ने भावनाले हामी यसरी गएका।
अन्तिममा यो ट्रेड युनियन कर्मीले हामीसँग छलफलै भएन, सल्लाह नै नमागिकन यो विधेयक ल्याइयो भनेका छन्, संसदमा पनि यो मिनी संसदमा यो सुशासन समितिमा पनि छलफल गर्न किन नसकिएको?
अनि यसो हो, यो विधेयक निर्माण गर्दै गर्दाखेरिमा अब सरकारले शुरूमै अब विधेयकको औचित्य आवश्यकता प्रष्ट पार्ने बेलामै हामीले विभिन्न सरकारवालाहरूसँग ट्रेड युनियनदेखि लिएर सबैसँग आवश्यक छलफल पनि गरेका छौँ भनेर भन्नुभएको छ होइन। अब छलफल सल्लाह सुझाव लिने एउटा हो लिइन्छ, तर निर्णय त फेरि सरकार या समितिको हुन्छ होइन, समितिले पनि आवश्यक ठाने पनि त गर्न सक्छ, त्यो होइन सुझाव औपचारिक मात्रै हुन्छ भन्ने छैन नि त, सुझाव त अनौपचारिक पनि त हुन सक्छ होइन। समितिकै समितिले त अरू एक्सपर्टहरूको पनि लिएको छैन अनि औपचारिक रूपमा एक्सपर्टहरूको सुझाव दिने यस्तो गरेको छैन, तर इन्डिभिजुअली रूपमा अथवा समितिले अनौपचारिक रूपमा त्यो लिइरहेको छैन भन्ने होइन, त्यो लिइरहेको पनि सभापतिले त्यो त्यस्तो खालको भूमिका गरिरहनु भएको छ होइन, हामीले पनि इन्डिभिजुअली गरिराखेका पनि छौँ, तर अब समितिले औपचारिक रूपमा त्यो गरिरहँदाखेरिमा अहिले तल प्रदेशमा पनि फेरि निजामती सेवा ऐन बन्ने हतार पनि भइरहेको छ होइन, त्यस कारणले यसलाई छिटोभन्दा छिटो गरौँ भन्ने मनसाय हुँदाखेरि नै यस्तो भएको हो। यसलाई कुनै अन्यथा मानेर, नत्र त थुप्रै पूर्व सचिवहरू हुनुहुन्छ, पूर्व सहसचिवहरू हुनुहुन्छ, पूर्व मन्त्री सामान्य प्रशासन मन्त्री पूर्व थुप्रै हुनुहुन्छ अरू पनि होइन, सबैको लिन सक्दाखेरि धेरै राम्रो पनि हुन्थ्यो, तर त्यसलाई औपचारिक गर्नेतिर जाँदाखेरि लम्बिने भयो, हामीले यसलाई अनौपचारिक प्रक्रियामा लगिराखेको।
फेरि गुठी विधेयक र मिडिया काउन्सिल विधेयक जस्तै फेरि विवादित बन्ने, फेरि सरकारको आलोचना बढी हुने, फेरि अपुरो हुने त समस्या होला नि त भने, त्यसको अहिले समाधान खोज्ने
त्यस्तो हुँदैन होइन। समाज त्यस्तो जटिल जस्तो तपाईँले व्याख्या भन्नुभयो त्यस्तो जटिल मैले फिल गरेको छैन, त्यस्तो हुँदैन। यसलाई किन भन्नुहुन्छ भने हामीले होल ब्युरोक्रेसीलाई राम्रो बनाउनेतिर छ होइन, हामी यो त के हो भन्दा कर्मचारीको एक खालले भन्नु भने निजामती सेवाभित्रको कानून हो नि त यो त होइन, त्यस कारणले गर्दाखेरि उहाँहरूको सल्लाह सुझाव लिन पनि सकिन्छ, नलिने भन्ने कुरा होइन, निष्कर्ष निर्णय त समितिले गर्ला, तर सुझाव सल्लाह सबैको लिनुपर्छ, लिइन्छ, लिएको पनि छ। अब औपचारिक रूपमा बैठकमा किन भएन भन्ने कुरा मात्र एउटा कुरा होला, त्यो पनि आवश्यक परे त गर्न सकिने कुरा पनि भयो, अझै हामी टुङ्गाइसकेका छैनौँ होइन, भोलि आवश्यकता परेछ भने गर्छौँ, त्यसको निम्ति अब हामी सरसल्लाह पनि गरिराखे पनि छौँ, तर पनि के हो भन्नुहुन्छ भने त्यस्तो दिशामा जाँदैन, यत्रो लामो समय लगाएका छौँ, तल प्रदेशमा पनि बन्ने कुरा छ, माथि पनि बन्ने कुरा छ, सबै ट्रेड युनियनकै कुराहरू पनि छन्, हिजो त केन्द्रले सबै जिल्ला चलाउँथ्यो ट्रेड युनियनले होइन, अब प्रदेशमा अलग अलग हुने होला, त्यसकारण त्यसलाई त्यो ढङ्गले व्यवस्थापन गर्नुपर्ने भएको हुनाले अहिले हामीले यसलाई राम्रो बनाउँदैछौँ। त्यस्तो बरु औपचारिक अनौपचारिक कतै सल्लाह सुझाव छन् भने, कसैका साथीहरूका मनमा केही लागेका छन्, यो सम्बन्धी क्षेत्रका बिगेका लागेका छन् भने, कहिले यहाँ लिखित रूपमा सुझाव पेश पनि गर्नुभएको छ, अनि त्यही ढंगले पेश गरिदिनु भयो भने समितिलाई हामी सदस्यहरूलाई अझ सहज हुनेछ भन्ने म आग्रह गर्छु।
भनेको समितिको टेबलमा बोलाउन तत्कालै सकिदैन समयको अभावको कारण।
यो त सभापतिले भन्ने विषय पर्यो, मैले यो
दबाबको
कुरा भएन, सुझावको कुरा हो होइन। सुझावको कुरामा चाहिँ हामीसँग समय भयो भने हामी त्यो गर्छौँ होइन। अब समयको अभावमा त्यसो हुन सकेन भने अनौपचारिक गर्छौँ, समय रह्यो भने औपचारिक पनि गर्ने हामी अगाडि बढ्छौँ। होइन त्यस्तो त्यो आशा अपेक्षा कुरै भएन कि हामी मूल कुरा के हो भन्दाखेरि कसरी गरिन्छ बैठक भन्ने भन्दा पनि सुझाव कसरी लिने भन्दा पनि सुझाव के लिने भन्ने कुरा महत्वपूर्ण होला नि।
कसरी आन्दोलन गर्छु भनेर चेतावनी दिइरहेका छन्, तपाईँले सुझाव लिनु
भनेपछि सुझाव लिइ पनि राखेको छ क्या, लिइ पनि
होइन।
औपचारिक रूपमा लिन समस्या भन्ने कुरै भएन क्या। अब समय अभावको कारणले अहिलेसम्म यस्तो हुँदै आयो होइन, आवश्यक पर्यो भने त्यो पनि गर्न सक्यो। त्यो समितिको निर्णयको कुरा हुने भयो कि, सभापतिको निर्णय समितिको निर्णयको कुरा त्यो हुने भयो। अनि त्यसो भयो भने हामी चाहिँ गर्छौँ फेरि।
समयका लागि धेरै धन्यवाद।
हजुर धन्यवाद तपाईँलाई पनि धेरै धेरै। यसबाट कसैलाई पनि तरङ्गित नहुन, अनि बाहिर मिडियामा कैयन कुराहरू अब सही पनि आउँछन्, कैयन कुराहरू थोरै ट्विस्ट पनि भाउँछन्, त्यसकारण यिनी कुराहरूलाई अलिकति अब ध्यान दिएर र समितिका आधिकारिक मान्छेहरूसँगै बुझेर पनि आफ्नो धारणा बनाउनुहुन म सबै साथीहरूलाई अनुरोध गर्छु। सबै बाहिर आएका सतहमा आएका समाचारका आधारमा आफ्नो धारणा नबनाउनुहुन आग्रह गर्छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो पूर्व मन्त्री तथा प्रतिनिधि सभा सांसद रेखा शर्मा। संघीय निजामती सेवा ऐनमा रहेका व्यवस्था र यसको महत्वका विषयमा कुराकानी गर्दै त्यसअघि हामीले यो विधेयकमा विरोध गर्नुको कारणबारे कर्मचारी संगठनका नेताहरूसँग पनि छलफल गर्यौं। उहाँहरूसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदै नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।